अनि यसबाट हामीलाई आज परमेश्वरको आत्माद्वारा उहाँको काम पुरा गर्नलाई हामीले कसरी सचेत हुनुपर्छ, कुन कुरामा हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि हामी पाउँदछौँ। फेरि पनि म तपाईँलाई सरसर्ती यो कुरा पढ्न चाहन्छु। अनि मेरो आशा यस्तो छ, कतिचोटि मण्डलीमा जस्तो अगुवाहरू चुन्ने कुरादेखि लिएर समस्याको समाधानको कुरा, मान्छेहरू पापमा पऱ्यो भनेदेखि, अथवा अर्को कुरा चाहिँ मान्छे जीवनमा छ कि पापमा छ, अथवा उसको आत्मिक अवस्था कस्तो छ, यो खण्डमा राम्रोसँग पढ्यो भने प्रश्नसँग बुझ्न सकिन्छ। कति धेरै यो आत्मिक कुराहरूको सम्बन्धमा, हामीले पवित्र जीवन जिउनुपर्ने सम्बन्धमा कति सिरियस कुरा रहेछ यहाँ भन्ने कुरा चाहिँ हामीले प्रश्न पाउँछौँ, होइन? अनि अरू खण्डहरूमा मण्डलीको सम्बन्धमा पढ्दाखेरि हामी विशेष गरी शनिबारको सेवामा जुन वचन हेरिराखेका छौँ, एकताको बारेमा सबभन्दा बढी हामीले देख्दछौँ। जबसम्म एकता कायम हुँदैन, त्यहाँ परमेश्वरको आत्माको काम अगाडि बढ्दैन, किनभने पाप र विभाजनले पवित्र आत्माको कामलाई रोक्छ। अब यहाँनिर पाप भन्ने कुराको बारेमा वास्तवमा गहिरै जानकारी हामीले बुझ्नुपर्ने हुन्छ, कन्सेप्ट, पापको कन्सेप्ट कस्तो खालको कुरालाई पाप भन्ने। त्यसैले धेरैचोटि हामी एउटा क्रिस्चियन समाजमा हुर्किँदाखेरि हामीलाई सिकाउने व्यक्तिहरू, हामीभन्दा अगाडि भएका व्यक्तिहरूले जुन कुरा गरिराख्छन् त्यो एक प्रकारले हाम्रो चाहिँ के भन्छ त्यो 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 नै एउटा स्ट्यान्डर्डको रूपमा बन्छ धेरै। तर वास्तवमा कहिले पनि मान्छेको स्ट्यान्डर्डलाई पछ्याउनु गलत हुनसक्छ, परमेश्वरको स्ट्यान्डर्डलाई पछ्याउनु पर्यो। यो नै सबभन्दा मुख्य कुरा यहाँनिर हामी सिक्छौँ। आउनुहोस् हामीहरू यसलाई पढ्छौँ। अझै पनि यसको कतिवटा टपिक्सहरू चाहिँ आज मैले तपाईँलाई भन्न भ्याउँदिनँ, किनभने यो सबै कुरामा बुझ्नु जरुरी हुन्छ यदि हामीले क्रिस्चियन विश्वास र वास्तविक अर्थमा मण्डली के हो, तपाईँ र मेरो जिम्मेवारी मण्डलीमा कस्तो खालको हुनुपर्छ। अनि धेरैचोटि यो मण्डली सम्बन्धी विचार मानिसहरूको पूर्ण रूपमा नबनेको हुनाले, अनि फेरि पनि म भन्छु, कहिलेकाहीँ चाहिँ अब त्यस्ता अगुवा हुन्छन् जसले चाहिँ बाइबलको कुरा ज्ञान छैन, अनि उनीहरूले गरेको कुरा नै एउटा भन्छ नि, एउटा नियम जस्तो भन्छ, त्यही चलन भन्छ, तर वास्तवमा बाइबलमा ती कुराहरूको बारेमा प्रष्ट कतिवटा कुराहरू भनिएको छ। त्यसैले हामीले जहिले पनि बाइबलमा जानुपर्ने कुरा चाहिँ, कुनै पनि वरिष्ठ व्यक्ति वरिष्ठ होइन, पवित्र आत्माद्वारा उहाँको जीवित वचनद्वारा हामीलाई आएको हुनु पर्यो। बेरियनको विश्वासीहरू प्रेरित 17:10 हामीले जहिले पनि पछ्याउनु पर्छ, जस्तो तपाईँलाई म सिकाउँदैछु, तपाईँले पनि बेरियनका विश्वासी जस्तै हुनुपर्छ, किनभने हाम्रो लागि परमेश्वरलाई पछ्याउने कुरा र सत्यको पक्षमा खडा हुने कुरा महत्त्वपूर्ण छ। त्यस कारणले कुनै पनि व्यक्तिले हामीलाई सत्यबाट दायाँ बायाँ लानु सक्छ भन्ने कुरा हामी बुझ्दछौँ। सो मैले यसको टपिक्स अस्ति सुरुमै लेखेँ, मण्डलीमा एल्डरहरूलाई कसरी स्वस्थ राख्ने भन्ने सम्बन्धमा हामीले कुरा गरेको थियौँ। अनि वास्तवमा यहाँ यो खण्डमा अस्ति पनि हामीले अलिकति हेऱ्यौँ, कसैले कुनै एल्डरको बारेमा दोष लगायो, कसैले चाहिँ फलाने यस्तो छ भनेर दोष लगायो कुरा उसको बारेमा गर्यो भनेदेखि, त्यो एकजनाको दोषको आधारमा त्यो कुरालाई मानिलिनु हुँदैन, त्यसलाई निश्चय गर्नुपर्छ भन्ने कुराहरू यहाँनिर छ। त्यो सिरियस कुरा हो, वास्तवमा दोष लगाउने कुरा पनि सिरियस कुरा हो, यो सबै विषयमा। तर यहाँ त के छ भने तपाईँलाई म भन्दैछु, म सुन्छु नि त, हामी त बातै पिच्छे अर्का कुरा त सजिलै काटिदिन्छौँ, फलाना मान्छे खराब छ, फलाना मान्छे राम्रो छ, फलानाले यस्तो गर्यो, ढिस्कानले यस्तो गर्यो। बाइबलको सिद्धान्तमा के छ, कुनै पनि व्यक्तिको राम्रो नराम्रो भन्ने हाम्रो अधिकार छैन। यदि तपाईँ साँच्चै नै पवित्र आत्माद्वारा परमेश्वरलाई पछ्याउनु भएको छ भने तपाईँको जिम्मेवारीमा परेको व्यक्ति, तपाईँको कन्सर्न भन्छ अङ्ग्रेजीमा, तपाईँलाई तपाईँले वास्ता गर्नु परेको व्यक्तिले गल्ती गर्छ भने तपाईँको लागि पनि निश्चित एउटा आज्ञा छ, होइन भने तपाईँको काम होइन कसैलाई न्याय गर्ने। सो यो विषयमा पनि हामी सुध्रिनुपर्छ। मान्छेको बारेमा पटक पटक कुरा उठाउने, यस्तो उस्तो गर्ने, मान्छेलाई नराम्रो सोचेर बस्ने, यो कुरा मण्डलीमा सुहाउँदैन, यो शिक्षा नभएका मान्छेहरूको काम हो। पवित्र आत्मा परमेश्वर परमेश्वरको वचन हरेक व्यक्तिलाई हेरिराखेको छ, चाहे विश्वासी, चाहे अगुवा, चाहे वरिष्ठ, चाहे साधारण कसैले नचिनेको, हाम्रो क्रियाकलाप परमेश्वरको खातामा लेखिन्छ। सिरियस कुरा हो नि। त्यसैले हाम्रो जिम्मा चाहिँ हाम्रो आफ्नो हो। तपाईँ र म मण्डलीमा एउटा अगुवाको रूपमा छौँ भनेदेखि चाहिँ हाम्रो माताहतका मानिसहरूको सेवामा, उनीहरूलाई केयर गर्ने कुरामा हाम्रो जिम्मेवारी रहन्छ। त्यसैले कसैले गल्ती गर्यो, पाप गर्यो भने त्यसलाई कसरी ह्यान्डल गर्ने, त्यसलाई कसरी सुधारको बाटोमा लाने, के कदमहरू चाल्ने, जो प्रभुको वचनमा स्पष्ट छ, त्यो चाहिँ मण्डलीको अगुवाहरूको त जिम्मा हुन्छ। तर उनीहरूले गर्दै गर्दाखेरि बाइबलको नियम अनुसार गर्नु पर्यो। त्यो सबभन्दा मुख्य कुरा हामीले बुझ्नुपर्ने। आजको मण्डली हरेकले यो सिकोस् भन्ने मेरो इच्छा छ। योभन्दा अगाडि जे जे गरेको छ, आजदेखि बन्द लागोस् त्यो, त्यो ठ्याक्कै बन्द होस्, त्यो मेरो विचार छ। किनभने तपाईँ र म मान्छेको कुरा पछ्याउन लागेको होइन नि। यहाँनिर रात दिन क्रिस्चियन भनेर कुदिरहेछ भरे सबै संसारकै तरिका अर्कै मान्छे जो प्रभुमा नै राम्रोसँग भएको छैन, त्यस्तोको पछि लागेर हामी अलमल गर्नु हुँदैन। हामी यो संसारमा परमेश्वरको लागि जसरी पावल सिरियसली लागेको छ, अनि त्यही कुरा उसले तिमोथीलाई सिकाइराखेको छ, अनि एफिससको मण्डली जो स्थापित मण्डलीमा परिपक्व मान्छेहरू छन्, तिनीहरूको सानो सानो गल्तीहरू उनीहरूले मिसाएका कुराहरूमा सुधार गर्नलाई यहाँनिर यो वचन आइराखेको छ। त्यसकारणले यो कुरा हामीले बुझ्नुपर्छ। पहिलो कुरो तिमोथी 5:17 म फेरि पढ्नेछु। मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोब्बर आदरका योग्य हुन्छन्, विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्। अब यहाँनिर सबभन्दा पहिला त यो भनेको चाहिँ मण्डलीमा सेवाकाई गर्ने व्यक्ति भयो। अब मण्डलीमा पनि दुई किसिमको अगुवाहरू हुन्छ। एउटा डिकन भनेको चाहिँ सेवा गर्ने, वास्तवमा बाइबलीय हिसाबमा डिकनहरू एल्डर बडीको सहयोगी हो। मण्डलीमा सबभन्दा मुख्य एडमिनिस्ट्रेटिभ शासन भन्छ, शासन बाइबलमा शासनै छ, उसको आफ्नो फाइदाको लागि र आफ्नो अधिकारबाट होइन गर्ने, परमेश्वरको प्रतिनिधि भएर गर्ने हो। त्यो व्यक्तिहरूलाई सहायता गर्ने एल्डरहरू हुन्छ, के अरे डिकनहरू हुन्छ। यो कुरो हामीले थाहा पाउनु पर्छ। जसले शासन गर्ने अथवा शासकको वरदान पाउँछ, तिनीहरूको लागि लेखिएको छ यो मण्डलीको असल रेखदेख गर्ने भनेर यहाँनिर लेखेको छ। त्यसैले त्यो शासक वर्ग जो एल्डरहरू छ, तिनीहरूको सेवाकाई चाहिँ असल रेखदेख, त्यो जथाभावी मान्छेलाई चित्त दुखाउने, यता र उता, त्यो पर्सनालिटी क्लास भन्छ नि एउटा शब्द। मलाई क्रिस्चियनहरूको बिचमा चाहिँ पर्सनालिटी क्लास भनेको चाहिँ क्रिस्चियन भन्ने लाग्दैन। जब पवित्र आत्मा मान्छेको हृदयमा काम गर्नुहुन्छ, ख्रिस्टको अगाडि आफैलाई क्रुसमा टाँग्छौँ, हामी आफैलाई समर्पण हुन्छौँ, हाम्रो पर्सनालिटी चाहिँ गयो, येशु प्रभुको क्रुसले मार्नुपर्छ। म त्यो शिक्षा विश्वास गर्छु। त्यो मान्छेको पर्सनालिटी ऊ चाहिँ नमिल्ने खालको छ, त्यस कारण हामीले चाहिँ यसो गर्नुपर्छ, त्यस्तो मलाई लाग्दैन। त्यो पश्चाताप नगरेको मान्छे भन्छु म। तपाईँले बाइबल राम्रोसँग पढ्नुहोस्, त्यही कुरो बुझ्नुहुन्छ। किन तपाईँ र मेरो पर्सनालिटी भनेको चाहिँ संसारबाट बनेको कुरा हुन्छ कहिलेकाहीँ, तर जब पवित्र आत्मा अनुसार सजीव हुन्छौँ, नयाँ जन्म पाउँछौँ, येसुको चरित्र आउँछ, येसु जो मानवको रूपमा संसारमा कसरी उहाँ जिउनु भयो, उहाँ नम्र हुनुहुन्थ्यो, बोलिहाल्नु भएन केही कुरा पनि। उहाँ त सर्वशक्तिमान, सारा ब्रह्माण्डको सृष्टिकर्ता भएर पनि उहाँले जसरी चल्नु भयो, अनि हामीलाई बाइबलमा उहाँको अनुसरण गर्न भनिएको छ 18 पदमा। त्यसैले यहाँनिर यो पदमा भनेको कुरा चाहिँ प्रष्टै छ। त्यो के हो भनेदेखि दोब्बर आदर योग्य हुन्छन्। यो आदर भनेको चाहिँ उनीहरूको, वास्तवमा उनीहरूको आर्थिक, उनीहरूलाई चाहिँ ज्याला दिने कुरा जस्तै, उनीहरूको निम्ति आर्थिक सहयोग गर्ने कुराको लागि हो। त्यो आदर दुइटै हुन्छ यहाँ, एउटा त रेस्पेक्ट गर्ने कुरा पनि हुन्छ, तर यहाँ चाहिँ खासमा त्यो उसको आवश्यकता, आर्थिक आवश्यकता पुरा गर्ने कुरा पनि हुन्छ। बाइबलमा यो कुरो प्रष्ट छ। त्यो त्यसको मतलब पास्टर अगुवाहरूले चाहिँ सधैँ त्यो लिनै पर्छ भन्ने चाहिँ छैन। किनभने बाइबलमा मैले अस्ति पनि भनिसकेको छु, एकचोटि तपाईँलाई म भन्छु, अब कति वर्ष अगाडि कुरा भयो, कति वर्ष अगाडिको कुरा भयो, 93 को कुरा भयो। बेथानी अनुग्रह मण्डलीमा जब त्यतिखेरको तत्कालीन पास्टर म एल्डर थिएँ, उहाँ चाहिँ आफ्नो दर्शन पुरा गर्न जानुहुने भयो पश्चिमतिर, अनि मलाई पास्टरको रूपमा उहाँले जिम्मा लगाउन चाहनुभयो। अनि मेरो विकल्प, मेरो के भन्छ कन्सेन्स, मेरो आफ्नो विचार चाहिँ के थियो भनेदेखि, म परमेश्वरको सेवा गरेर पैसा लिन्न, पास्टर काम गर्न तयार छु तर पैसा दिनु पर्दैन मलाई पैसा लिनु। अनि त्यहाँ केही विदेशी मिसिनेरीहरू केही अरूहरू खुब विवाद गरेथे, मलाई अहिले याद छ, तर मैले स्वीकार गरिनँ। मैले भने तिमीहरू पैसै दिनुपर्छ भने म काम गर्दिनँ, तर मलाई पैसा चाहिँदैन। अनि नभन्दै मैले त्यहाँदेखि मैले कमसेकम 2003सम्म पास्टरको रूपमा सेवा गरेँ बेथानी अनुग्रह मण्डलीमा यहीँ बस्दाखेरि, अनि मैले पैसा लिएन। अनि हामीले बाइबलमा पावलको जीवनमा देख्छौँ उनले पैसा लिया छैन, उनीहरूले आफ्नै टेन्ट मेकिङ, पाललाई बनाउने काम गरेर पैसा लिन्थे। अनि उनले फिलिपीका विश्वासीहरूलाई फिलिपीमा लेख्दाखेरि मैले लिनु सक्थेँ तर म आफै मेरो सेवा गरिरहेको छु, के अरे सपोर्ट गरिरहेको छु, दुःख गरेर काम गरिरहेको छु भनेको छ, होइन? त्यसरी यो तलब लिने सम्बन्धमा, पैसा लिने सम्बन्धमा, प्रभुको सेवाकाईमा, यो विषयमा जुनसुकै तरिकाको हिसाबमा पनि हामीले यसो उसो भन्नु जरुरी छैन। त्यो मान्छेको व्यक्तिगत विश्वास, व्यक्तिगत समर्पण त, उसको कन्भिक्सन भन्छ अङ्ग्रेजीमा, उसलाई कुन खालको कुरा गर्नु मन लाग्छ, तर त्यो कुरा आदरणीय हुनुपर्छ। अब यहाँ पैसा नलिएर सेवा गरेको त्यसकारण म चाहिँ ठुलो भनी पनि होइन, किनभने परमेश्वर बाहेक त हाम्रो केही छैन नि। परमेश्वरले हामीलाई अनुग्रह नगर्यो भने हामी त खत्तम हो नि, त्यसैले हामीले त्यसको ऋण त कहिले तिर्न सक्दैनौँ नि। त्यसैले पैसा नलिकन सेवा गर्ने अथवा मेरो कारणले यो मण्डली यत्रो भयो भन्ने, यो सबै कुरा केही अर्थ छैन, किनभने परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ। हामीले केही छैन, हामी त ख्याली एउटा हतियार बन्न सक्यो भने सही प्रकारले, होइन? सो त्यो कुरा हामीले विचार गर्नुपर्छ। दोस्रो त त्यसैले यो त्यो कुरा भनिएको, तपाईँले यसको बारेमा हेर्नुभयो भने पुरानो नियमहरूमा पनि तपाईँले यसको बारेमा पाउनुहुन्छ व्यवस्था। पुरानो नियममा लुकामा पनि तपाईँले पाउनुहुन्छ, मैले अस्तिको हप्ता नै यसको बारेमा तपाईँलाई वचनहरू भनिसकेको छु। अनि त्यसपछि हामी 18 पद पढ्छौँ, किनभने के अरे पवित्र शास्त्र भन्छ भनेको चाहिँ परमेश्वरको वचन बाइबलले भन्छ, होइन? अनि यो नयाँ नियममा, यो पत्रहरूमा, पावल अथवा पत्रुस अथवा याकुबले लेख्दै गर्दाखेरि, युहन्नाले लेख्दै गर्दाखेरि, जहाँ जहाँ यो पवित्र शास्त्र अथवा वचनले भन्छ भनेर लेखिन्छ, त्यो पुरानो नियमको कुरा लेख्या हुन्छ, त्यो हामीलाई थाहा छ, होइन? परमेश्वरको वचन पुरानो नियममा मूसाद्वारा अथवा विभिन्न अगम वक्ताद्वारा, भविष्य वक्ताद्वारा परमेश्वर बोल्नु भएको, होइन? अनि यहाँनिर के छ भनेदेखि, दाइँ गर्ने गोरुको मुखमा मोहलो नलगाउनु र के भन्छ, श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ। सो यो कुरो चाहिँ सिद्धान्त तया ठिक छ, होइन? त्यति कुरो त तपाईँले बुझिसक्नु भएको छ। अनि यो कुरो मैले तपाईँलाई अघि पनि अस्ति पनि पढिसकेको छु, यो कहाँ लेखिएको छ भने त्यो के अरे व्यवस्थामा लेखिएको छ, त्यो कुरा चाहिँ हामीले हेरिसकेको छौँ। अर्को 19 पदमा तिमोथी, पहिलो तिमोथी 5 को, 2 वा 3 साक्षीको गवाही बाहेक एल्डरको विरुद्धमा लाएको आरोप कहिल्यै स्वीकार नगर। अब यहाँनिर यो विषयमा चाहिँ हामीले अलिकति गहिरो विचार गर्नुपर्ने विषय हो यो। अनि यसको बारेमा पनि पुरानो नियममा धेरै कुराहरू छ, तर तल मैले अलिकति वर्णन गर्छु तपाईँलाई यसको बारेमा, अहिले यसको बारेमा नभनौँ। त्यसैले एउटा मुख्य कुरा चाहिँ के छ भने, अघि सुरुमा पनि मैले अलिकति भनेको थिएँ, हाम्रो यस्तो चलन भइरहेछ, म घरिघरि त्यो कुरा दोहोऱ्याइरहेको छु, माफ गर्नुहोला, अब त्यसलाई अहिले गरिरहनु परेन। क्रिस्चियन अगुवा पास्टर भएर खालि अर्काको कुरा काट्ने, यो चाहिँ क्रिस्चियन तरिका होइन, मैले त छौँडा काम हो भनिरहेको छु। म पनि कुनै व्यक्तिको बारेमा, उसले गल्ती गरे, ठुलो पाप गर्यो, तर अरू व्यक्तिमा गएर त्यो व्यक्तिको बारेमा कुरा गर्ने मेरो अधिकार छैन, पाप हुन्छ त्यो पनि, गोसेप भन्छ त्यसलाई, बाइबलीय तरिका के हो? त्यसरी तपाईँलाई आएर कुनै पनि व्यक्तिले फलानु मान्छे यस्तो छ, ढिस्कानु मान्छे यस्तो छ भन्छ नि, त्यो मान्छेले परमेश्वरको विरुद्धमा पाप गरेर आउँछ, यद्यपि त्यो मान्छे त्यस्तै छ, गलतै छ। अब उसले भन्न सक्छ त्यो कतिखेर थाहा छ, जतिखेर उसले बाइबलको प्रोसेस पुरा गर्छ, जुन चाहिँ मत्ती 18मा येशु प्रभुले भन्नुहुन्छ कसरी गर्ने, होइन? पहिलो जसले गल्ती गर्छ त्यो मान्छेसँग, त्यो मान्छे र आफू मात्रै बसेर त्यसको बारेमा पहिला कुरा गर्नु पर्यो। त्यो कुरा गर्दाखेरि सत्य चाहिँ प्रेममा बोल्नु पर्यो भन्ने छ, त्यो मिलाप ल्याउनको लागि त्यो कुरा गर्नुपर्ने भन्ने छ, मान्छेलाई दोष देखाउनु लागि होइन। त्यस कारणले त्यो पहिलो छ। दोस्रो चाहिँ त्यसपछि मण्डलीका अगुवाहरू जम्मा गर्ने, दुई वा तिन व्यक्ति अरू जम्मा गर्ने, त्यसपछि चाहिँ मण्डलीको बिचमा भनेछ, अनि त्यसपछि पनि मानेन भने चाहिँ उस अन्य जाति जस्तै उसलाई छोडिदिने भन्ने छ। यहाँ हाम्रो त के छ भनेदेखि, त्यो जुन व्यक्तिले गर्यो भनेको छ त्यो व्यक्तिलाई त अत्तो पत्तो पनि छैन, त्यसको बारेमा कतिवटा कुराको बारेमा बदनाम भइरहन्छ, कुरा भइरहन्छ, यो शैतानको काम हो। तपाईँले काहीँ सुन्नुभयो भने तपाईँले आफ्नो मण्डलीमा यो चेतावनी दिनुपर्छ। जब मान्छेले अर्का कुरा काट्न थाल्छ, गलत कुरा पनि, कि हाम्रो काम परमेश्वरको वचन, उहाँको इच्छा, आज परमेश्वरको राज्यमा मैले कसरी जिउने, त्योभन्दा दोस्रो पोइन्टमा छैन। मान्छेलाई सुसमाचारमा कसरी पढाउने, मान्छेलाई आत्मामा कसरी उत्साह दिने, कोही मान्छे निराश छ भने उसलाई कसरी मद्दत गर्ने, तपाईँहरू मेरो सेवकाइ त्यो हो। अथवा हाम्रै माताहतको व्यक्तिहरूमा कुनै गल्ती कामहरू छ भने उसलाई गएर व्यक्तिगत रूपमा सम्झाउनु पर्ने हुन्छ। यहाँनिर चाहिँ विशेष गरी अगुवाको सम्बन्धमा कुरा आउँदाखेरि चाहिँ यो मण्डलीको विश्वासीहरूले सिक्नु पर्यो, अथवा त्यही मण्डलीका अरू अगुवाहरूले सिक्नु पर्यो। कुनै पनि व्यक्तिको बारेमा दोष लगाउनुभन्दा पहिला त प्रोसेस गर्नुपर्छ। त्यो प्रोसेस बिना दोषको ठाउँमा पुग्दैन, बदनाम गर्ने ठाउँमा पुग्दैन। त्यो प्रोसेस गर्दाखेरि पनि कसैले केही सुनायो भने एकजनाले सुनाएको भरमा त्यो मान्छेलाई यो गल्ती हो भनेर कायम नगर्नु भनेको छ, दुई वा तिन भन्ने कुराहरू छ। त्यस कारण त्यो कुरो हामीले प्रष्ट विचार गर्नुपर्छ, होइन? एक 19 पदको कुरा त्यो छ, कहिल्यै स्वीकार नगर भन्ने शब्द छ यहाँ। एकजनाले मात्रै कसैको बारेमा भन्यो भने कहिल्यै स्वीकार नगर्ने भनेको छ, तर यहाँ बाइबलमा त्यसको प्रोसेस, त्यसैले यो पाप गरे, कसैले गल्ती गर्यो भने त्यसको समाधान कसरी गर्ने भन्ने कुराको एकदम राम्रोसँग यहाँ वचनमा एउटा तरिका अप्नाइदिया छ। हाम्रो लागि यो हो, योभन्दा अर्को बाटोबाट हामी जानु हुँदैन। सो यो कुरामा तपाईँहरूलाई म प्रष्ट पार्न चाहन्छु। त्यसैले कति मण्डलीहरूमा भित्रभित्रै कुरा काट्ने मान्छेहरू आफ्नो पक्षमा उभ्याउने, कुनै पनि विषयमा दुईवटा विचार बनाउने, यो सबै शैतानको काम हो। तपाईँहरू धेरैजना कुनै न कुनै समय पर्नु भएको होला, पश्चाताप गर्नुपर्छ। पर्या छ भने है, सबै पर्या भन्दिनँ, हामी त परमेश्वरको सेवामा उभिया हो नि, शैतानको सेवा हो। अस्ति हामीले सिकिसकेका छ होइन, दुईवटा हुन्छ भनेर, एउटा शैतानको मिनिस्ट्री हुन्छ, एउटा परमेश्वरको। जब मान्छेको कुरा काट्ने र बदनाम ल्याउने र भत्काउने, मान्छेलाई निराश बनाउने कुरा सुरु हुन्छ नि, के भन्छ त्यसलाई, विभाजन गर्ने काम, शैतानको सेवा थियो। सो बुझ्नुपर्छ, मान्छेले पाप गर्न सक्छ, मान्छे कमजोर छ, मिस्टेक गर्न सक्छ, तर बाइबलमा परमेश्वरको जनहरूले त्यसलाई कसरी ह्यान्डल गर्ने सबै क्लियर दिया छ। हामीले त उनीहरूलाई विषेक बनाउने, मलम लगाउने कोसिस गर्नुपर्छ, अझै घोचेर उसको घाउलाई ठुलो बनाउने होइन। सो यो परमेश्वरको सेवाकाई बुझ्नुपर्छ। अब 20 पदमा के छ, पापमा लागि रहनेहरूलाई सबैका सामु हप्काउ र यसरी अरूहरू पनि डराउने छन्। तपाईँलाई थाहा छ यो कसको बारेमा भनेको? मैले थुप्रै कमेन्ट्री, तपाईँलाई म मेरो कमेन्ट्री देखाउँ, कतिवटा कमेन्ट्री पढाएको छु मैले, तिनवटा कमेन्ट्री त यहीँनिर छ मसँग, तिनवटा छुट्टै छुट्टै कमेन्ट्री पढाएको छु मैले यो सबै विषयको बारेमा, सही के रहेछ। अनि यो चाहिँ अगुवाहरूको बारेमा रहेछ, यो पापी के रे, यो पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काउ। यो अगुवाहरूको सम्बन्धमा, एल्डरहरूको सम्बन्धमा, जब कोही व्यक्ति पाप गर्छ, कुनै मान्छे गलत गर्छ, त्यो प्रमाणित गर्नलाई त्यो तिन, दुई वा तिनभन्दा बढी के भन्छ, गवाही चाहियो, त्यो पक्का प्रमाणित, उसले गल्ती नै गरेको पक्का भयो भने चाहिँ त्यो जो झुन्ड छ होइन, त्यो सबैको सामु भनेको चाहिँ चर्चमा लगेर हप्काउने होइन, ती अगुवाहरूको झुन्डमा तिनीहरूलाई हप्काउने। मैले त अहिलेसम्म कसैलाई हप्काएकै छैन, वास्तवमा सिरियस काम, गाह्रो काम छ होइन, हप्काउने पनि अधिकार यहाँनिर आज्ञा छ, अधिकार नभनौँ, यो त परमेश्वरको वचनको कुरा हो। त्यस कारण यी कुराहरू हामीले सिरियसली लिनुपर्छ। कुनै पनि व्यक्तिले आफ्नो जीवनमा गल्ती विचार गर्दैछ कि भन्ने कुरा त परमेश्वरबाट टाढा हुने विषय हो नि त, त्यो हरेक व्यक्तिको। अनि तपाईँलाई कसैले त्यसको बारेमा कमेन्ट गर्छ भने तपाईँले आफैलाई होसियारी बनाउनु पर्छ नि, हाम्रो रोगहरू विषेक बनाउनु पर्छ नि, ट्रिटमेन्ट सुरु गर्नुपर्छ नि होइन। त्यसरी यो हप्काउने कुरा पनि यहाँनिर छ, ताकि किन रे हप्काउने भने, परमेश्वर र ख्रिस्ट येसुको सामु र चुनौती, के भन्छ यो अर्को हो, यो चाहिँ के भनेको छ भने, यो हप्काउने चाहिँ त्यसले गर्दाखेरि यो कमेन्ट्रीहरूमा के भनेको छ भने, ताकि उनीहरूले चाहिँ फेरि त्यो पाप गर्ने हिम्मत हुँदैन, अथवा उनीहरूलाई यो गडली फियर भन्छ नि, परमेश्वरीय डर उनीहरूमा उत्पन्न हुन्छ। अरू व्यक्तिहरूमा जसले देख्छ, जसले पाप गरेको छैन, सबै मान्छेमा सतर्कता ताल ल्याउँछ भनेर त्यो कुरा लेखिएको छ। हाम्रोमा त के छ भने, जसले जे मन लाग्यो त्यही गर्ने, जहाँ जे लाग्यो त्यही लाने, अनि कुरा मिलेन भने दुई चारजना फुटाएर चर्च सुरु गर्ने, यस्तो कुरा छ। यो टोटल्ली परमेश्वरको वचन र आत्माको कुरा होइन, यहाँ अर्कै छ। मान्छेले गल्ती गरेछ, कोही मान्छे ठिक छैन भने त्यसको ट्रिटमेन्ट, त्यसको ह्यान्डल छुट्टै छ। तपाईँहरू म मण्डली परमेश्वरकै मण्डली, येशु प्रभुकै शरीरको डिल गरिरहेछौँ, पवित्र आत्माकै अगुवाई र परमेश्वरको वचनमा पछ्याइरहेछौँ भनेदेखि हामीलाई निश्चित आज्ञा गरिएको छ त्यसको बारेमा। यो कुरो बुझ्नु पर्यो। त्यसैले परमेश्वरको धेरै किसिमका चर्च छन्, धेरै किसिमका क्रिस्चियन छन्। त्यसो हुँदै गर्दा कतिजना चर्चहरू के भइरहेछन्, अहिले झुट्टो शिक्षा भइरहेछन्। अमेरिकामा त धेरै चर्चहरू त यति संसारिक भए, ती मण्डलीहरूका जो विश्वासमा वचनमा कडा छन् उनीहरू छुटेर अर्कै संस्थामा, उनीहरूले अर्कै संस्था आबद्ध गरे ताकि उनीहरू परमेश्वरको वचनमा रहन सकुन्। संसारमा यो कुरा चलिराखेको छ। त्यसकारण तपाईँले चाहिँ ओ यो अर्को क्रिस्चियनले चाहिँ यसो गरेर रहेछ ठिकै छ, होइन, उनीहरूले परमेश्वरलाई छोड्या होला। तपाईँ र मेरो काम भनेको चाहिँ पवित्र आत्माद्वारा उहाँको वचन अनुसार परमेश्वरको मण्डलीलाई एउटा स्वास्थ्य रूपमा हुर्काउने काम हो। त्यसकारणले अब यहाँनिर 21 पदको कुरा छ नि, यो पनि एकदमै जटिल कुरा छ, अनि यो अरू अरू ठाउँमा पनि दोहोऱ्याएको छ। यहाँ के छ, परमेश्वर र ख्रिस्ट येशुको सामु र चुनिएका स्वर्गदूतहरूको सामु, यहाँ तिनवटा, परमेश्वर, ख्रिस्ट येशु, स्वर्गदूतको सामु। यो स्वर्गदूत चुनिएको भनेको चाहिँ कुनै पनि बेला स्वर्गदूत उपस्थिति हुन्थ्यो, त्यसको बारेमा अरू कुराहरू भन्दै गऱ्यो भनेदेखि चाहिँ परमेश्वरको दूत चाहिँ कुनै पनि बेला उपस्थित हुन्थे, होइन, अब अदृश्य रूपमा पनि। त्यसकारणले उनले यो राखेको हुनुपर्छ भन्ने कुरा छ, होइन। कति ठाउँमा चाहिँ खालि परमेश्वर र येशू ख्रिस्टको सामु मात्रै भनिएको छ। अब यसरी बुझ्नु के पर्यो भने, जो व्यक्ति परमेश्वरमा छ, मण्डलीको एउटा अगुवा अथवा सदस्य छ भनेदेखि त उसको जीवनमा परमेश्वर उपस्थित हुनुहुन्छ नि हरेक पल, होइन। त्यसकारणले अब के कुरा गरिरहेछ त यहाँ भन्दाखेरि, तिमीलाई कडा आज्ञा दिन्छु। तिमोथीलाई यो किन भनिरहेछ पावलले, यो सिरियस कुरा हो, कडा आज्ञा दिन्छु। सायद त्यो कमेन्ट्रीहरूले के भन्छ भनेदेखि, तिमोथी चाहिँ अलिकति डराउने खालको मान्छे थिए, त्यसैले कोही कोही कुराहरू चाहिँ अब त्यसलाई के भन्छ, त्यसलाई त्यो कन्फ्रन्ट भन्छ अङ्ग्रेजीमा। कन्फ्रन्ट भनेको चाहिँ कुनै पनि मान्छेले गल्ती गरेछ भने त्यसलाई अगाडि गएर सामना गर्नु पऱ्यो नि, त्यो कुरा तिमीले यसो गरेछ भन्नु पऱ्यो नि, त्यो त साहस चाहिन्छ नि। कतिचोटि मान्छेहरू के गर्छ, डरले कुरा पनि नगरेर बस्छ नि त, होइन। सायद उसले कतिचोटि कुरा गरेन, कतिचोटि उसले जुन ह्यान्डल गर्नुपर्ने थियो गर्यो, अनि सजिलो लाग्ने गर्यो, अलि अप्ठ्यारो बोल्न नसक्ने हुन्छ नि, कोही मान्छेहरू शरीर पनि ठुलो, बोली पनि ठुलो होला, उमेरमा पनि ठुलो होला, उसले बोल्न सकेन। त्यस कारण यहाँनिर यो कुरा छ, कडा आज्ञा उनले के छ भने, भेदभाव र पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर भनेको चाहिँ, योभन्दा अगाडि दिएका सबै कुराहरू, जस्तो यहाँनिर पाप गरेकोहरूलाई अप्काउने कुराहरू। अनि सबै पालन गर भनेर यहाँ आज्ञा गरेको छ। त्यस कारणले एउटा कुरा हामीले के बुझ्छौँ भने, कुनै पनि मण्डलीको एउटा मुख्य पदमा रहेको जिम्मेवारी लिएको व्यक्तिले चाहिँ यो आज्ञालाई आफ्नो निम्ति दिएको आज्ञाको रूपमा लिनुपर्ने हुन्छ। त्यो एकदमै जरुरी छ, किनभने हरेक मण्डलीमा समस्या आउन सक्छ। हामीले प्रार्थना गर्नुपर्छ, वचन सिकाउनु पर्छ ताकि समस्या नआओस्। तर समस्या आयो भने त्यसलाई डिल गर्दाखेरि चाहिँ मण्डलीमा त्यही कारणले के हुन्छ, मेरो मान्छे भएको कारणले ऊ चाहिँ यो पदमा, होइन, त्यो त्यस्तो कुरा जब सुरु हुन्छ नि, त्यो गलत काम भयो। खासमा परमेश्वरको बोलावट र उहाँको वचन अनुसार योग्य व्यक्तिलाई मात्र उहाँको उहाँको सेवामा हामीले नियुक्ति गर्नुपर्ने हुन्छ। त्यस कारणले यो कुरा हामीले राम्रोसँग बुझ्नुपर्छ। त्यसले यहाँनिर एकदम कडा आज्ञा दिएको तिमोथीलाई पावलले, जुनको बारेमा सान्दर्भिक कुरा छ, त्यो ह्यान्डल गर्ने सम्बन्धी कुरा भयो होइन, त्यसमा पक्षपात नगर्ने कुरा भयो, कुनै भेदभाव नगर्ने कुरा भयो, आफ्नो र अर्काको गरेर छुट्टै नगर्ने कुरा भयो, अथवा कोही मान्छे हुन्छ नि कहिलेकाहीँ धनी मान्छे छ मण्डलीमा भने उसको बारेमा चाहिँ केही पनि कुरा नकाट्ने होइन, उसले जे गरे पनि अलिकति छुट दिने हुन्छ नि होइन। 22 पदमा कसैमाथि हात राखेर हात राख्ने काममा हतार नगर, कुनै मानिसको पापमा सहभागी नहो, आफूलाई पवित्र राख। यहाँनिर चाहिँ के छ भने यो चाहिँ विशेष गरिकन हात राख्ने भन्ने बित्तिकै अभिषेक गर्ने कुरा हो। अनि यो कमेन्ट्री लेख्ने व्यक्तिहरूको के भनाइ छ यसको सम्बन्धमा भने, यो हात राख्ने हतार नगर्ने कुरा भन्ने कुरामा चाहिँ जस्तो हामीले मण्डलीमा अभिषेक गरेर मान्छेलाई जिम्मेवारी सुम्पन्छौँ, त्यसैले मुख्य गरिकन त्यो व्यक्ति योग्य छैन भने उसको जीवनमा अझै कमजोर छन् उसको, ऊ चाहिँ अब जस्तो हामीले पहिलो तिमोथी 3:4 अध्याय 3 अध्यायमा 4 अध्यायमा 3 अध्यायमा हामीले एल्डरको योग्यता डिकनको योग्यताहरू हामीले हेरेको छौँ नि होइन, उसको जीवनमा त्यो कुराहरू पुरा छैन भनेदेखि चाहिँ हामीले उसलाई अभिषेक गर्नुहुन्न। कुनै पनि व्यक्ति हात राख्ने भनेको चाहिँ उनीहरूलाई अभिषेक गर्ने कुरा भयो होइन, त्यसैले हतार यहाँ के लेखेको छ त्यस्तो कुरामा चाहिँ हात राख्ने काममा हतार नगर भनेको चाहिँ त्यसलाई परिपक्व। एउटा त यहाँनिर के हुन्छ भने नि हामीलाई एउटा डिसर्निङ के भन्छ त्यसलाई आत्मा छुट्याउने वरदान चाहिन्छ, कुनै पनि व्यक्तिलाई हामीले कुनै पनि व्यक्तिलाई हामीले कुनै पनि मण्डलीको जिम्मेवारीमा अभिषेक गर्ने हो भने त्यो मान्छेको योग्यता ठिक छ कि छैन भनेर पहिला हामीलाई थाहा हुनु पऱ्यो। त्यो थाहा हुन त के हुन्छ हामीमा केही वरदान हुन्छ होइन, कुनै न कुनै रूपले परमेश्वरले हामीलाई त्यसको बारेमा ज्ञान दिनुहुन्छ। जो मान्छे पापी छ पाप पापको कुराहरू उसको जीवनमा छँदै छौँडाकै पछि लागिरहेछ मान्छेहरू परिपक्वता छैन भनेदेखि त्यस्तो मान्छेलाई हात राखे। यहाँनिर एउटा पोइन्ट के छ कुनै मानिसको पापमा सहभागी नहो, त्यसरी हात लाग्दाखेरि चाहिँ पापमा सहभागी हुने कुरा चाहिँ के रहेछ भनेदेखि तिनीहरूले गरेको जसलाई तपाईँले चाहिँ अब एल्डर पास्टर अथवा डिकन भनेर कोही व्यक्तिलाई हात राख्नुहुन्छ तर त्यो मान्छे त्यसको लागि योग्य थिएन, त्यसपछि पनि उसले त संसारिक कुराहरू पाप कर्मको कुराहरू गरिराख्छ, त्यसले गरेको पापको दोष पनि तपाईँलाई आउन सक्छ भन्ने कुरा यहाँनिर छ, त्यसले सिरियस कुरा हो होइन। यो कुरो म पनि मानिलिन्थेँ सधैँ, त्यही कारणले मेरो त के छ भनेदेखि यहाँसम्म कि वर्सिप लिड गर्ने अगाडि उभिने मान्छे पनि उसको गवाही साँचो छैन, ऊ परमेश्वरमा पक्का छैन, उसको जीवन बाहिर र भित्र दुई किसिमको छ, त्यस्तो मान्छे त्यहाँ अगाडि उभिनु हुँदैन भन्ने मान्यता छ मेरो। अनि जो मान्छे परमेश्वरमा पक्का त्यो पक्का देख्ने पनि हामी आत्मा हुनु पर्यो होइन। कुनै पनि व्यक्तिको जीवनको सबभन्दा पहिलो चुनाव भनेको के रे मान्छे ठिक चाहिँ छैन भन्ने देख्ने कुरा के हुन्छ थाहा छ, उसले दशांश दिन्छ कि दिँदैन, यो पनि एउटा पोइन्ट हो। जब कुनै मान्छेले दशांश नै ल्याउँदैन भने अब यहाँ सुन्नुहोस् जसले पुरापुर सधैँ दशांश ल्याउँछ नि त्यो पनि पक्का प्रमाण होइन, तर कमसेकम दशांश ल्याउँछ होइन, त्यसले त्यस्तो धेरै पोइन्टहरू छन् हामीले अस्ति हेरिसकेका छौँ उसको मानिसहरूको के भन्छ मण्डलीभित्र र बाहिर कुनै बदनाम नभएको होइन, धेरै अरू गुणहरू हामीले हेरेका छौँ। त्यसकारणले परमेश्वरको डर मान्ने र परमेश्वरको वचनमा आफ्नो ज्यान पनि माया नगरेर ख्याल नगरेर परमेश्वरको आज्ञाप्रति समर्पित व्यक्ति मात्रै परमेश्वरको निम्ति योग्य हुन्छ, त्यसैले त्यो हात राख्ने कुराको सम्बन्धमा यो छ। त्यसैले यहाँनिर मण्डलीमा धेरैचोटि कतिजना मान्छेहरू म चाहिँ अगुवा हुन चाहन्छु मलाई चाहिँ यस्तो खालको जिम्मा चाहियो, अनि बस्दा बस्दा नभ्याएपछि चर्चै छोडेर अर्को जानेहरू पनि छन्, तर त्यो पास्टरले हेरिरहेछ त्यो मान्छे चाहिँ योग्य छैन उसले राख्दै, धेरै देखिएको छ। हामी चाहिँ कतिचोटि कति मान्छेहरू चाहिँ के विचार गर्छ भने यो मान्छे चाहिँ अलिक बोल्न सिपालु छ त्यसकारण यसलाई चाहिँ राखिहाल होइन, यसो हेर्दाखेरि उसको व्यक्तित्व बोलीचाली, त्यसैले परमेश्वरले के भन्नुभएको छ सामुएललाई चाहिँ राजा चुन्ने बेलामा दाउदले चाहिँ दाउदको जेठो दाई कि कुन चाहिँ एकदम ह्यान्डसम एकदम हट्टा कट्टा त्यस्तो देखेर यही हुनुपर्छ, अनि परमेश्वरले त्यो उसलाई के भन्नुहुन्छ परमेश्वर बाहिरी रूप हेरेर होइन हृदय हेरेर विचार गर्नुहुन्छ। त्यसैले त्यो कुरा चाहिँ हामी यहाँ प्रष्ट देख्दछौँ। 23 पदमा अघि जस्तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरिघरि बिरामी भएकोले गर्दा अलिअलि दाखभन्द पिउने गर। अब यहाँनिर यसको सम्बन्धमा अस्ति पनि मैले अलिकति तपाईँहरूलाई भनेको थिएँ, यो दाखमद मलाई जहाँसम्म लाग्छ यो एउटा कमेन्ट्री लेख्ने मान्छेले चाहिँ के लेखेको छ भने यो दाखमद खाने कुरा पनि खान हुँदैन भन्ने पोइन्ट पनि छ नि कहिलेकाहीँ। एउटा शब्द छ एसेटिसिजम कि के भन्छ, त्यो चाहिँ अलिकति नियमतिर बढी जाने क्या, त्यस्तो तिमोथी हुनसक्छ। तर यहाँनिर के छ भने त्यो बेलाको पानी चाहिँ दूषित, अहिले काठमाडौँको पानी पनि नउमालिकन खायो भनेदेखि, फिल्टर नगरी खायो भनेदेखि विभिन्न किसिमको रोग लाग्छ। अनि सायद त्यो तिमोथी भएको बेलामा त्यो एफिससको सहर चाहिँ काठमाडौँ जस्तै एकदम व्यापारिक धेरै चल्तीपुर्ता भएको, जहाँ मान्छे धेरै छ त्यहाँ फोहोर हुन्छ नि होइन, अनि त्यस कारणले त्यहाँको पानी पनि त्यसरी उसलाई बिरामी भइरहेको थियो होला। त्यसैले यो विषयमा मान्छेहरूको धेरै विवाद छ। कतिजना जो मान्छे चाहिँ बढी वाइन खान्छ मात्छ उनीहरूले चाहिँ होइन बाइबलमा नि भनेको छ नि भन्छ होइन, कतिजनाले चाहिँ खानै हुँदैन भन्छ। यो सबै सबै कुराले के छ भने प्रभु येशूको वचन जस्तै हामी भित्र के छ त्यो महत्त्वपूर्ण छ। हामीले के भित्र खायौँ त्यो होइन, हामी भित्रबाट के आउँछ त्यसले चाहिँ दूषित हुन्छौँ होइन, भित्र के पठायो त्यसले हुँदैन भनेर उहाँले पनि भन्नुहुन्छ। त्यस कारण मैले चाहिँ यो शिक्षा दिन खोजेको धेरै वर्ष अगाडि, यो मुखमा एक दुई थोपा हालेर मान्छे अक्रिस्चियन हुँदैन भनेर, तर कतिजना मान्छेहरूले त्यो कुरा बुझ्न सकेन, बुझ्दो रहेछ। त्यसैले यसको सन्दर्भमा तपाईँलाई थाहा छ, तर मात्ने कुरा चाहिँ त बाइबलमा छ नि त, दाखमद्दले नमात्यौ, त्यो त आज्ञा नै छ। कोही मान्छे अब फेरि यस्तो हुन्छ, मान्छेले अल्कोहल किन खान्छ, मात्न खान्छ नि होइन, जब मात्नलाई मान्छेले अल्कोहल खान थाल्छ त्यो त पाप नै हो नि, त्यो कुरो चाहिँ। त्यसले यसमा सन्तुलित हुनलाई वास्तवमा के छ बाइबलमा भने नि, हामीलाई जिउनलाई हामी आफैले डिसिजन गर्नुपर्छ, कतिचोटि हाम्रो समाज आफै ठिक हुनुपर्छ अनि हामीले सही खालको जीवन जिउन सक्नुपर्छ। जुनसुकै कुरा पनि हाम्रो अगाडि आयो भने हामी आफैलाई सुरक्षित राख्न सक्नुपर्छ। हुन त तिमोथीलाई भाग भन्ने कुरामा पनि कहाँतिर हामीले पढ्छौँ होइन, त्यसैले हामी तयार छैनौँ कुनै कुरामा भने त्यस्तो ठाउँमा उपस्थित नहुनु पनि राम्रो हुन्छ। त्यसैले 24 पद हेरौँ, कुनै कुनै मानिसमा पापहरू त सोझै इन्साफमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्, तर अरू कतिका पापहरू पनि पछि मात्र देखा पर्छन्। यो पनि के लेखा छ भने धेरै कमेन्ट्रीमा चाहिँ यसको बारेमा त्यो अगुवा छान्ने बेलामा, उनीहरूलाई अभिषेक गर्ने बेलामा हामीले बाहिरबाट झट्ट हेर्दाखेरि नदेखेको कुरा पनि कसैको जीवनमा पाप पनि हुनसक्छ, त्यो भनेको यो त्यो भनेको रहेछ। अनि कतिजना चोटि चाहिँ के छ भनेदेखि यो न्यायको बेलामा कतिवटा कमेन्ट्रीहरूमा चाहिँ हामीले सोच्दाखेरि चाहिँ सबै ठिक छ, तर जब येशु प्रभुको न्यायको आसनमा उनीहरू प्रकट हुनु पर्यो, तपाईँले प्रकाशको पुस्तकमा 21:10 कि कहाँतिर तपाईँले हेर्नुभयो भने त्यो देख्नुहुन्छ, जब प्रकट हुनुहुन्छ उहाँ त्यतिखेर प्रकट हुन्छ। त्यसैले त्यो न्यायको लागि पनि भनेको कुरा हो, तर धेरै चाहिँ यो सन्दर्भ अनुसार माथिदेखि गएको हुनाले, यो एल्डरहरूको हेल्थको सम्बन्धमा भनिराखेको हुनाले, हामीले अभिषेक गर्दाखेरि हात राख्ने कुरा सम्बन्धमा आएको हुनाले, सो मान्छेहरूलाई हामीलाई कतिचोटि त्यस्तो म पनि परेको छु, मैले सबै ठिक गराएको छ भन्दिनँ, मैले प्रार्थना गरेको एक दुईजना व्यक्ति ठिक थिएन, तर त्यो मेरो आफ्नो भन्दा पनि कसैको सल्लाहबाट गर्दाखेरि फस्या हुन्छ। त्यसैले कुनै पनि काम तपाईँले गर्नुभयो भने परमेश्वरले तपाईँलाई निश्चयता दिनुहुन्छ। त्यसैले यो भित्री अदृश्य पापहरू पनि एक दिन त देखा पर्छ, त्यो न्यायको दिन भन्न खोजेको चाहिँ। त्यसैले कतिचोटि मान्छेहरू के छ भनेदेखि सबै कुरा उनीहरूको जीवनमा छ, तर बाहिर चाहिँ उनीहरू पर्फेक्ट एकदम राम्रो धार्मिक देखा पर्छन्, तर उनीहरूको अदृश्य पापहरू अहिले परमेश्वरले केही गर्नुभएको छैन, तर एक दिन प्रकट हुन्छ, त्यो पनि यसको विषय हो। त्यसैले हामी परमेश्वरको अगाडि पवित्र जीवन जिउन प्रयास गर्नुपर्छ। त्यस कारणले यहाँनिर यो सबै सन्दर्भमा एकदम मुख्य पद चाहिँ 22 पदमा तपाईँले देख्नुहुन्छ, 2 को 5 को 22मा हात राख्ने कुरा गर्दै गर्दाखेरि यहाँ अन्तिममा के छ, आफूलाई पवित्र राख। त्यसैले एल्डरहरू को स्वास्थ्यता भनेको चाहिँ पवित्रतामा रहने, आत्मिकी पवित्रता कुरो बुझ्नुहुन्छ। अनि यो पवित्र राख्ने सम्बन्धी कुरामा छुट्टै एउटा स्टडी हो, सायद कुनै दिन हामी गरौँला। यो त आज्ञा छ नि, तपाईँहरू म आफैलाई पवित्र राख्ने, अनि हामीले पवित्रताको बारेमा लेबीको पुस्तक कि गन्तीको पुस्तकमा परमेश्वर आफैले म पवित्र छु त्यसकारण तिमीहरू आफैलाई पवित्र राख, त्यही कुरा चाहिँ उनले पत्रुसले पत्रुसमा पनि भनेका छन्, परमेश्वर पवित्र हुनुहुन्छ त्यसकारण तिमीले आफैलाई पवित्र पार। सो त्यो क्रिस्चियन जीवनमा पवित्रता भनेको नम्बर वान कुरा हो। हामीले त्यही पोइन्ट हेरिराखेका छौँ हिब्रू 14:12 कुरा, त्यहाँ मिलापको कुरा छ एउटा, अर्को पवित्रताको कुरा छ। अनि पवित्रता कुरा गर्दै गर्दा त्यहाँ के छ भने परमेश्वरसँग पवित्रता बिना हाम्रो सम्बन्ध हुँदैन भन्ने कुरा छ। त्यसैले यो सबै खण्डमा जति पनि डिलिङ छ, जति पनि यो सबै कुराहरू गरिरहेको छ, के लागि पवित्रता कायम राख्न हो नि, होइन? मान्छेले पाप गर्यो भने मानिलिउँ उसको कुरा हो, छोडिदिउँ, यहाँ कसैलाई केही मतलब भइरहेको छैन, कसैलाई केही गरेको छैन, छोड्न सक्छ नि। तर के हुन्छ त्यसले, पवित्रता भङ्ग हुन्छ नि, बिग्रिन्छ नि, होइन? तपाईँलाई थाहा छ, मैले बाइबल स्कुलमा सिकेको एउटा कुरा के छ भने, तपाईँहरू हाम्रो जुन चर्चमा एउटा कमिटी हुन्छ, टिम हुन्छ, होइन, एउटा मान्छेले पाप गरेको छ भने परमेश्वरको आत्माले त्यो मण्डलीमा काम गर्न छोड्नुहुन्छ, त्यो सिकेको थिएँ मैले। यहाँ हामीले त यहाँ त त्यसलाई त्यति प्राय व्यवहारमा त ल्याउँदैनौँ। जो मान्छे बाइबलमा परमेश्वरमा सिरियस छ नि, उनीहरूको मण्डलीमा लागू गरे आउँछ त्यो। त्यसैले कति महत्त्वपूर्ण छ, हरेक व्यक्ति जो अगुवाको भूमिका निभाउनलाई मण्डलीको एउटा टिममा बस्छ उसको जीवन पवित्र हुनुपर्छ, उसको उसले पाप गरेर हिँड्ने हुनु हुँदैन। त्यही कारण सिरियस कुरा हो यो कुरा। त्यसैले एल्डरको हेल्थ भनेको चाहिँ स्पिरिचुअल हेल्थ मस्ट बी होली, पवित्र रहने प्रयास गर्नुपर्छ भन्ने कुरा हामी यहाँनिर देख्छौँ। त्यसैले यो पापको सम्बन्धमा यहाँनिर त्यही कुरा भयो, होइन? झट्ट हेर्दा मान्छेहरू पाप देखिँदैन, सबै ठिक छ, तर अदृश्य पाप हुन्छ जुन चाहिँ एक दिन देखा पर्छ पर्छ, त्यो चाहिँ येशु प्रभुको अगाडि। त्यस कारणले यहाँ भन्न खोजेको कुरा के हो, पापको चाहिँ डिल गर्नुपर्छ, लुकाएर बस्न दिनु हुँदैन, त्यसले पवित्रतालाई कायम राख्न सक्दैन। 25 पद, त्यसै गरी असल कामहरू त प्रत्यक्ष हुन्छन् र जो प्रत्यक्ष छैनन् ती पनि गुप्तमा रहन सक्दैनन्। यहाँ फेरि अर्को विषय छ, अनि यो विषयमा मैले धेरै कुरा गर्ने विचार गरेको छैन, तर यहाँ असल काम, जसले काम राम्रो गरेको छ त्यो चाहिँ देखिन्छ, भन्न खोजेको कुरा त्यही, कसैले भन्नै पर्दैन, होइन? तर तपाईँ र मलाई असल र खराब हेर्ने तपाईँ मेरो आँखा छ कि छैन, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। असल र खराब हेर्ने आँखा हामीमा हुनुपर्छ। अघि तपाईँलाई मैले यो दोष लगाउने कुराको बारेमा गरेको थिएँ, यहाँनिर 1-2 पद म पढ्न चाहन्छु। दोष लगाउने कुराको बारेमा कुरा गर्दाखेरि व्यवस्था 19:15 के रहेछ भने, कसैको दोष वा अपराधमा एकजना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्ड नदिनु। मोसाले लेखेको पुस्तकहरू होइन, व्यवस्थामा त्यो नियममा त्यो कुरा थियो, यहाँ छ, एकजना मात्र साक्षीको बयानको आधारमा त्यो मान्छेलाई दोषी ठहराएर दण्ड नदिनु, 2 वा 3 साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्छ। परमेश्वरको व्यवस्था यस्तो छ, किनभने धेरै पटक एकजना मान्छेले मात्रै गरेको कुरा चाहिँ उसले अर्कै इसिबीमा अथवा अर्कै किसिमले गरेको हुनसक्छ भन्ने हामीले त्यहाँ बुझ्दछौँ। अर्को चाहिँ येशु प्रभु आफैले भन्नुभएको मत्ती 18:16 के छ, त्यसले सुनेन भने आफ्नो साथ अरू 1 वा 2 जनालाई लैजाऊ र 2 अथवा 3 साक्षीद्वारा प्रत्येक कुरा पक्का गर। हो, यहाँनिर तपाईँलाई मैले अघिदेखि भनिरहेको छु नि, कुनै पनि व्यक्तिको बारेमा कुनै पनि घटना छ भने तपाईँले खासमा मत्ती 18:15-17 यसमा पुरा कसरी डिल गर्ने भन्ने कुराको येशु प्रभुले दिनुभएको कुरा हो। जब कसैले पाप गर्छ, कसैले केही गल्ती गर्छ, कसैले गरेको काम चाहिँ गलत छ, त्यसलाई कसरी डिल गर्ने, अगुवाहरूले त्यसलाई कसरी डिल गर्ने भन्ने कुरा यहाँ छ। त्यसैले योभन्दा बाहेक
अरूलाई दोष लगाएर बदनाम गरेर कुरा फैलाएर मान्छेलाई यता उता भड्काउने काम शैतानको हो। त्यही कुरा मैले तपाईँलाई घरिघरि भनिरहेको छु। मण्डलीमा त्यो छ, प्रशस्त छ, तर हामीले त्यो सबै कुरा चाहिँ हुन दिनुहुन्न। अब यहाँ मैले अलिकति वर्णन लेखेको छु, तपाईँलाई म यो सरस्वती पढ्न चाहन्छु। मलाई आशा छ तपाईँले यो सबै कन्सेप्ट बुझ्नु बुझ्नु भएको होस् भनेर म अलिकति दोहोऱ्याइराखेको छु। तपाईँले नजानेको कारणले भने छैन, र कतिचोटि हामीलाई ज्ञान पनि हुँदैन। अनि हामीले देखेको मण्डलीहरूमा बाइबलभन्दा पनि चलन चल्ती र मान्छेको व्यक्तिगत जे लायो त्यही गरेर आउँछ। कुनै पनि विषयमा जे लायो त्यही गर्नु पर्दैन, बाइबलमा प्रष्ट एभ्रिथिङ छ। अनि तपाईँ र मलाई जब बाइबलको वचनले केही कुरा भन्दैन नि, हामीले गर्नु पर्दैन। यो कुरामा तपाईँलाई क्लियर बनाउन चाहन्छु, जब बाइबलको वचनमा तपाईँले त्यो कुरा प्रष्ट देख्नुहुन्न, केही गर्नु पर्दैन। सो यहाँनिर पहिलो तिमोथी 5:17, 18, 19, 20, 21 एल्डरहरूको सम्बन्धमा यहाँनिर लेखिएको कुरा, या मण्डलीमा प्रचार वा शिक्षा दिने सेवा गर्नेहरूलाई त्यसको परिश्रमको बारेमा कुरा गरिएको थियो, होइन? अनि एउटा पोइन्ट यो खण्डमा हामीले के देख्छौँ भने, प्रचार गर्ने र सिकाउने व्यक्तिलाई चाहिँ एकदमै महत्त्व दिनुपर्ने कुरा हामी देख्दछौँ। मण्डलीमा प्रचारक अथवा सिकाउने व्यक्ति जो हुन्छ, परमेश्वरको साँचो बोलावट र वरदान पाएको र पवित्र आत्मामा पक्का, पवित्रतामा पक्का भएको व्यक्ति हुनै पर्छ। जो मान्छे गलत जीवन जिइराखेको छ उसले प्रचार गर्नु हुँदैन। त्यो कुरो हामी प्रष्ट बुझ्न सक्छौँ। त्यसैले पहिलो कुरा चाहिँ हामीले त्यही कुरा हेर्यौँ, त्यो उनीहरूलाई आर्थिक रूपमा सहयोग गर्ने कुराको सन्दर्भमा अगुवाहरूलाई, जसले प्रचारक र सिकाउने काम गर्छ उनीहरूलाई चाहिँ ज्याला दिने सम्बन्धमा हामीले हेरिसक्यौँ। अनि तपाईँलाई मैले अघि पढेँ पढे रोमी 4:3, व्यवस्था 25:4 यो कुरा छ, दाइँ गर्ने गोरुलाई महला नलगाऊ। त्यो कुरा हामीले अघि हेरिरहेको थियौँ, होइन? अर्को चाहिँ लुका 10:7 अघि मैले तपाईँलाई यो पनि भनिसकेँ, खेताला आफ्नो ज्यालाको योग्य हुन्छ भन्ने। त्यहाँनिर भनाइको मतलब परमेश्वरको वचनमा उहाँको सिद्धान्त नियम के छ काम गर्नेहरू सम्बन्धी कुरामा। अब फेरि त्यसको बारेमा तपाईँलाई मैले अघि नै भनिसकेको कुरा के हो भने, परमेश्वरको वचनले चाहिँ परमेश्वरको काम गर्ने, वचनको सेवा गर्ने, मण्डलीको सेवा गर्ने व्यक्तिलाई चाहिँ आर्थिक सपोर्ट गर्नुपर्छ भन्ने हामी देख्छौँ, तर उसले लिनै पर्छ भन्ने छैन, उसले नलिनु पनि सक्छ भन्ने कुरा अर्को छ। एउटा चाहिँ के हुन्छ भनेदेखि, जसले चाहिँ मण्डलीमा त्यसरी सेवा गर्छ उसले एकदम आफ्नो पूर्ण शक्ति लगाएर, पूर्ण मन लगाएर गर्नुपर्ने हुन्छ, झाडा तिर्ने अल्छी होइन। त्यसको बारेमा आज मैले तपाईँलाई केही पनि भनेको छैन। त्यसैले अर्को चाहिँ पहिलो कोरन्थी 9:9 पनि त्यो कुरा पाउनुहुन्छ। अनि अर्को पहिलो कोरन्थी 9:14 सुसमाचार प्रचार गर्ने हरेकले पनि सुसमाचारबाटै जीविका चलाउन भनी प्रभुले आज्ञा दिनुभयो। त्यसकारण यो विषयमा पनि यसको शिक्षा यहाँ बाइबलमा छ। त्यसैले अब पुरानो नियममा भनौँ अथवा यहुदीको चलनमा भनौँ, 12 कुल मध्ये एउटा लेबी कुललाई चाहिँ अरूले दिएको दशांशबाट सपोर्ट गर्नु पर्थ्यो, होइन? त्यो कुरा हामीले त्यहाँ छ। त्यसैले परमेश्वरको व्यवस्थामा कुनै कमी कमजोरी छैन। जसले परमेश्वरको राज्य विस्तारमा, सुसमाचार प्रचारमा काम गर्छ उसलाई परमेश्वरले व्यवस्था गरिदिनु भएको छ। त्यो कुरा हामीलाई प्रष्ट छ। कसैले त्यसरी तलब खान्छ भनेदेखि गलत कुरा चाहिँ होइन रहेछ, यो परमेश्वरको आज्ञाको कुरा हो। अथवा कसैको बोलावट चाहिँ पुरा परमेश्वरको सेवा गर्नु छ भने उहाँले उसको आवश्यकता पुरा गरिदिनुहुन्छ भन्ने कुरा हामी यहाँ बुझ्दछौँ। प्रभुको सेवा गर्नेको आवश्यकता चाहिँ परमेश्वरका जनहरूले हेरिदिनुपर्छ भन्ने सिद्धान्त वचनमा हामी प्रष्टै देख्छौँ। अर्को चाहिँ कुनै गल्ती गर्नेको सम्बन्धमा हामी अघि नै हेरिसकेका छौँ, तपाईँलाई मैले भनिसकेको छु 5:19 र 20 कुरा गर्दै गर्दा, कसैले पाप गर्यो भनेदेखि त्यसको बारेमा तपाईँलाई मैले पुरै भनिसकेको छु, होइन? अनि व्यवस्था 19:2-3 साक्षी नभइकन त्यसलाई नपत्याउने अथवा भन्ने कुरा चाहिँ हामीले हेर्छौँ। मत्ती 18:16 कुरा पनि हामीले त्यो हेरिसकेका छौँ। त्यसैले अब पहिलो तिमोथी 5 को 21 देखि 25 सम्म चाहिँ तिमोथीको आफ्नै व्यवहारको बारेमा चाहिँ उसले आफैले कसरी गर्ने, योभन्दा अगाडि चाहिँ के थियो तिमोथीलाई पावलले अरूलाई सेवा दिँदाखेरिको कुरा त्यहाँनिर आज्ञा गरिराखेको थियो, सिकाइराखेको थियो भनेदेखि अहिले चाहिँ के छ तिमोथीको आफ्नै जीवनमा आफ्नै व्यवहारमा होइन, अनि विशेष गरी 21 पदमा चाहिँ पावलले तिमोथीलाई कडा आज्ञा दिएको कुरा हामी अघि नै दोहोऱ्याइसकेका छौँ। अनि त्यो त्यो आज्ञा दिँदाखेरि जुन चाहिँ परमेश्वर र ख्रिस्ट येसु र चुनिएका दूतहरू भन्ने कुरा छ त्यसले के देखाउँछ भनेदेखि त्यो पावलले दिएको आज्ञा चाहिँ महत्त्वपूर्ण छ, त्यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। अनि त्यो कुरा तपाईँले यस्तै खालको पहिलो तिमोथी 5 को 21 जस्तै दोस्रो तिमोथी 4 को 1 मा पनि पावलले लेखेका छन्, परमेश्वरको सामुन्ने र जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रिस्ट येशूको सामुन्ने अनि उहाँको आगमन र राज्यलाई ध्यानमा राखेर म तिमीलाई कडा आज्ञा दिन्छु त्यहाँ पनि भनेको छ। त्यसको मतलब के छ भने यो आज्ञाहरू जो छ परमेश्वरको मण्डली अथवा अगुवा के अरे एल्डरहरू पवित्रतामा स्वास्थ्य रहने कुराको लागि चाहिँ के हो, हुन त हामीलाई के लाग्छ मान्छेलाई केही पनि नभन्ने आदर मात्रै गर्ने त्यो राम्रो लाग्छ, तर त्यो मान्छेको लागि फाइदा कतिखेर हुन्छ त्यसको रोग चाहिँ उपचार गर्नु पर्यो, पापको रोगको उपचार चाहिँ यहाँ हामीले पढिरहेको छौँ यसरी गर्नुपर्छ। त्यसैले कसैले गल्ती गरेको छ भने त्यसलाई के पनि नगरिकन राख्नु चाहिँ त्यो उसको स्वास्थ्य चाहिँ बिग्रिने कुरा भयो। यहाँनिर दोस्रो तिमोथी 4 को 5 मा वचन प्रचार गर समय र बेसमयमा तत्पर बस, अर्थ देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक, त्यो आज्ञाहरू चाहिँ यहाँ चाहिँ दिइराखेका छन्। त्यो जुन चाहिँ कडा आज्ञा छ नि यो आज्ञाहरू दिइराखेका छन् वचन प्रचार गर्ने, अनि समय र बेसमयमा तत्पर रहने भनेको चाहिँ सदा सर्वदा आत्मिकी कुराको लागि तयार हुने, अर्थी देऊ अनि यहाँ हप्काउने कुरा पनि छ, उत्साह देऊ, धैर्य र शिक्षा दिने कुरामा नचुक। अब त्यसैको दोस्रो तिमोथी 4 को 3 मा के छ, किनकि यस्तो समय आउँदैछ जब तिमीहरू ठिक शिक्षालाई नसहने हुनेछन् तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन्। यस्तो त तपाईँलाई थाहा छ नि। अनि कतिचोटि मलाई कोही कोही मान्छेको बारेमा के लाग्छ भने उनीहरू अझै पनि परमेश्वरको अगाडि घुँडा टेकेर साँचो पश्चाताप, संसारलाई त्याग्ने र परमेश्वरको राज्यलाई पछ्याउने यो नै नगरेको धेरैको जीवनमा देख्छु। त्यही कारणले तपाईँ जो सेवकाई गर्नुहुन्छ प्रार्थना गर्नुहोस् र परमेश्वरको वचन क्लियर उनीहरूलाई सुनाउनु पर्छ। जबसम्म जीवनको सुरुवात संसारिक तरिकाले जिउने जीवन मर्दैन नि नयाँ जीवन सुरु हुँदैन। अनि हामीलाई के लाग्छ भने नि उनीहरूको जीवन जस्तो छ त्यसलाई उत्साह हौसला दियो भनेदेखि चाहिँ मेरो मान्छे राम्रो भन्ने लाग्छ, तर त्योभन्दा अङ्ग्रेजीमा एउटा शब्द छ डिसर्भिस भन्छ क्या, सर्भिस भनेको चाहिँ सेवा, डिसर्भिस भनेको चाहिँ सेवाको विपरीत होइन। जो मान्छे पापमा रोगी छ, पापी छ भनेपछि त परमेश्वरको सम्बन्धमा समस्या छ नि, तर मेरो मान्छे हो उसले मबाट के चाहन्छ, सपोर्ट चाहन्छ, तर तिमी पापी छौ पश्चाताप गर यो कुरो त्याग भन्यो भने उसलाई के हुन्छ, रिस उठ्छ, देख्नुहुन्छ। त्यसले परमेश्वरको राज्यमा पवित्रताको कायम गर्दा कठिनाइ छ। तपाईँले त्यही मत्ती 18 अध्यायमा येशु प्रभुको कुरा गर्दै गर्यो भनेदेखि के हुन्छ, तिमीलाई तिम्रो दाहिने हातले स्वर्ग जानबाट रोक्छ भने त काटिदेऊ, आँखाले रोक्छ भने फुटाइदेऊ, भनेको मतलब यो पापबाट छुटकारा पाएर परमेश्वरमा जाने कुरा चाहिँ हात काट्नु र आँखा फुटाउनु जस्तै कठिन छ नि। त्यही कारणले हामीले परमेश्वरको सेवा गर्दाखेरि चाहिँ डरले गर्ने होइन क्या, परमेश्वरको वचन र पवित्रतामा सत्यतामा गर्ने हो, त्यो कुरो एकदम क्लियर हामीले बुझ्नुपर्छ। त्यसैले आजकालको मान्छेहरू चाहिँ के छन्, आफूलाई मनपर्ने शिक्षकको पछि लाग्ने, आफूलाई मनपर्ने मान्छेहरूको पछि लाग्ने, अरू मान्छेको विरोध गर्ने, शैतानको काम हो यो टोटल हो। तपाईँले यस्ता खोटेरो यस्ता ट्युमरलाई जबसम्म उपचार गर्नुहुन्न नि त्यो प्यारालाइसिसले असर गरिराख्छ मण्डलीमा, त्यही कारणले यो प्रार्थना गर्नुपर्छ। दोस्रो त्यो मिति चारको चारमा के छ, सत्य कुरा सुन्नेदेखि तर्की जानेछन्, दन्ते कथाहरूतिर बारालिने छन्। त्यसको पाँचमा के छ, तिमी चाहिँ दरिला हो, कष्ट भोग, प्रचारकको काम गर, तिम्रो सेवाको काम पुरा गर। सी, हामी हरेकलाई यो वचन मण्डलीको पवित्रताको लागि हो, जुन चाहिँ सजिलो छैन कचोटि, बुझ्नुभयो? किनभने उनीहरूलाई चाहिँ उनीहरूले जे छ त्यस्तैमा समर्थन गर्यो भने ठिक लाग्छ नि, तर वचनले तिनीहरूको जाँच गरेको छैन जीवनलाई भने उनीहरूले पश्चाताप गर्नु जरुरी हुन्छ। अनि यहाँनिर एउटा पद, अर्को लुका 9:26 पढ्न चाहन्छु। तर कोही मदेखि र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनुहुन्छ। त्यसैले कडा कुरा छ नि, हामी अहिले वचनसँग शर्माउनु भनेको के, मान्छेलाई नसुधार्नु अथवा आफै नसुध्रिनु, वचन अनुसार जिउन नचाहनु, होइन? त्यसको चाहिँ त्यो चाहिँ अवस्था राम्रो छैन। त्यसैले तिमोथीले यहाँ पालन गर्ने पर्ने कुरा भनेको चाहिँ पावलले दिएका यी सबै आज्ञाहरू अनि त्यसलाई होसियारी साथ पालन गर्ने भनेर हामीले हेर्छौँ, होइन? यसो गर्दा त्यो सबै यो सेवाको काम उसले गर्दाखेरि भेदभाव, पक्षपात, फेभरेटिजम भन्छ नि अङ्ग्रेजीमा, अनि त्यो इन्साफ, अरूको इन्साफ गर्दा, यो सबै कुरामा के छ? त्यही मत्ती के अरे 5 अध्याय पहिलो तिमीथी 5:22 पवित्र रहने काम हो, यो सबै कुराले पवित्रता कायम राख्ने काम हो। अर्को कुरा चाहिँ 14 पदमा हामीले 4 अध्यायमा हामीले हेरेका थियौँ, पहिलो तिमीथी 4:14, तिमीसँग भएका वरदानको अपहेलना नगर, जुन वरदान एल्डरहरूले तिमी हात एल्डरहरूको हात तिमी माथि राख्दा अगमबाणीद्वारा तिमीलाई मिलेको थियो। यहाँनिर किन यो पद लेखेको होला, किनभने त्यहाँ चाहिँ उसले सुधार ल्याउनु पर्ने थियो, त्यो वरदानद्वारा मान्छेलाई सुधार ल्याउनु पर्ने थियो, तर मलाई लाग्छ उनी अलिकति लजाउँथे होला, अलि हिम्मत गरेका थिएनन् होला, त्यही कारणले यो कुरा यहाँ दिइराखेको छ, होइन? अनि त्यसैले अनि हामीले सिकिसक्यौँ त्यो हात राख्ने कुरा सम्बन्धी, अभिषेक गर्ने कुरा सम्बन्धी पनि बाइबलमा प्रष्ट शिक्षा रहेछ, मण्डलीमा अगुवाहरू चुन्ने कुराको लागि पनि प्रष्ट शिक्षा रहेछ। अनि तिमोथीलाई आफैलाई पवित्र राख्ने आज्ञा दिएका छन् पावलले, मतलब आदरणीय उच्च र नैतिक व्यवहार, पवित्र मानिसहरूलाई सेवा, पवित्र रहने मानिसहरूलाई सेवाको काममा नियुक्त गर्ने, त्यसो गर्दाखेरि आफैलाई पवित्र राख्ने। त्यसैले तिमोथीलाई मानिसहरूलाई नियुक्त गर्ने सेवाको लागि त्यो आज्ञा छ, तर पवित्रता जानेर त्यो व्यक्तिको सबै कुरा बुझेर सही व्यक्तिलाई गर्ने कुरा भयो, त्यो गर्दै गर्दा आफू पवित्र रहने कुरा भयो, अनि त्यही कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसैले यो सबै खण्डको मुख्य कुरा चाहिँ पवित्रताको कुरा नै छ, सबै कुरा गर्दाखेरि पवित्रतामा गर्ने। अनि तपाईँलाई मैले अघि नै भनिसकेको छु, मत्ती 18:15-17 म त्यो एकचोटि पढ्न मन लाग्यो, तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। सी, हरेक व्यक्तिले जान्नुपर्ने चाहिँ कुरा यो। अब कोही कोही मान्छेको चाहिँ के छ भने उसले अरू गल्ती गरे, तपाईँको विरुद्धमा त गरेको छैन, तर तपाईँ चाहिँ एउटा अगुवा हुनुहुन्छ भने के हुन्छ, त्यसलाई पनि डिल गर्नुपर्ने हुन्छ नि। पहिलो कुरा चाहिँ के गर्नु पर्यो, त्यो व्यक्ति र तपाईँ गएर कुरा गर्नु पर्यो, अनि त्यसले तिम्रो कुरा सुन्यो भने तिम्रो भाइ आफ्नो भयो भनेको मतलब अब उसले पश्चाताप गर्न सक्छ नि। अब हाम्रो त यहाँ त के छ भने त्यस्तो मौका पायो भने त धेरैभन्दा धेरै मान्छेलाई बदनाम गर्ने चलन छ, तर खास गर्नुपर्ने चाहिँ परमेश्वरको अगाडि उसलाई पश्चाताप गरेर फेरि परमेश्वरको सम्बन्धमा कायम राख्ने, पवित्रता कायम राख्ने कुरा हो। 16 के छ, तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुईजना लैजाऊ, अनि तीन साक्षीहरू प्रत्येकको कुरा पक्का होस्। अनि 17 के छ, यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने मण्डलीलाई भन, त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने त्यो तिम्रो निम्ति अधर्मी र कर उठाउने सरह हो। अब यहाँनिर कुरा चाहिँ यस्तो छ, जब मान्छेले यस्ता कुराहरू सहमति भएन, प्रस्ताव गरेन भनेदेखि चाहिँ उसलाई चाहिँ अधर्मी सर भने चाहिँ अविश्वासी सर। बाइबलमा यो कुराहरूको बारेमा, पापको बारेमा सिरियस छ, त्यस कारण त्यो कुरो चाहिँ हामीले यहाँनिर प्रष्ट देख्दछौँ। त्यसैले एल्डर अथवा अगुवाको विरुद्धमा कसैले कुरा काट्यो भने त्यसको बारेमा हामीले प्रष्ट, एकजनाको कुरा सुन्नु हुँदैन भन्ने कुरा हामीले यहाँनिर प्रष्ट देख्छौँ। अनि तिमोथीलाई आफ्नो स्वास्थ्यको बारेमा हेरचाह गर्ने कुराको बारेमा पनि हामीले अलिकति हेऱ्यौँ। अनि त्यसको मतलब चाहिँ मण्डलीका अगुवाहरू अथवा एल्डरहरूको स्वास्थ्यको बारेमा, आत्मिकी स्वास्थ्यको बारेमा पनि हामीलाई यसबाट शिक्षा दिएको छ। त्यसैले पवित्रता कायम राख्ने मण्डलीको सबै कुराहरूलाई डिल गर्दाखेरि पार्सियालिटी भन्छ नि, पक्षपात, फेभरेटिजम भनेको चाहिँ के भन्छ, भेदभाव, आफ्नो लागेकोलाई चाहिँ अर्को किसिमले, अर्कोलाई चाहिँ अर्को किसिमले गर्ने होइन। त्यस कारण त्यो कुरा चाहिँ यहाँ प्रष्ट गरी लेखिएको छ। मेरो विचारमा मेरो नोट यति नै हो। तपाईँहरूको कसैको प्रश्न छ भने